हाम्रो अध्ययनको विषय छ एउटा साँचो विश्वासीको अनन्त सुरक्षा र मुक्तिको निश्चयता। जति एउटा व्यक्तिले एउटा ख्रिस्ट यीशुमा विश्वास गर्ने व्यक्तिले यो बुझ्छ कि यीशु ख्रिस्टमा साँचो गरी विश्वास गरेपछि परमेश्वरले उसलाई अनन्तसम्म सुरक्षा दिने, अनन्तसम्म सुरक्षित राख्ने प्रतिज्ञा दिनुभएको छ भनेर जति एउटा विश्वासीले बुझ्छ त्यति नै उसलाई आफ्नो मुक्तिको निश्चयता हुन्छ। जति उसलाई चाहिँ परमेश्वरले मलाई अनन्तसम्म सुरक्षित राख्नुहुन्छ भन्ने कुरा कम बुझ्छ त्यति नै कम उसलाई निश्चयता हुन्छ। परमेश्वरले सुरक्षा दिने कुरा त बदल दिँदैन, तर हाम्रो निश्चयता चाहिँ धेरै अथवा थोरै हुन सक्छ। त्यसैले पहिला महत्त्वपूर्ण कुरा त के भने परमेश्वरको प्रतिज्ञा कि एउटा साँचो विश्वासी ख्रिस्टमा अनन्तसम्म सुरक्षित छ भन्ने बुझ्नु हो। अनि हामीले अब आठौं बुँदामा हेर्दैछौँ आज एउटा साँचो विश्वासी ख्रिस्टमा अनन्तसम्म सुरक्षित छ किनकि ऊ ख्रिस्टको शरीरको एक अङ्ग हो। अनि एफिसी एकको 22 र 23 पदहरू पढेर शुरू गर्नेछौँ जहाँ लेखिएको छ र सबै कुराहरू उहाँका पावहरू मनी पारिदिनु भयो र उहाँलाई सबै कुराहरूमाथि शिर हुनका निम्ति मण्डलीलाई दिनुभयो जो चाहिँ उहाँको शरीर हो अर्थात् उहाँको परिपूर्णता जसले सबै कुरामा सबै कुराहरू भरिदिनुहुन्छ। यो खण्डमा प्रभु यीशु ख्रिस्टको साँचो मण्डलीलाई ख्रिस्टको के हो भनिएको छ, शरीर हो, ख्रिस्टको शरीर अथवा उहाँको शरीर भनी जनाइएको छ। पहिलो कोरिन्थी 12 अध्यायमा पनि पल्ट मण्डली साँचो मण्डलीलाई ख्रिस्टको शरीर भनिएको छ। पहिलो कोरिन्थी 12:27 कोरिन्थमा साँचो विश्वासीहरू थिए। पहिलो कोरिन्थी 12:27 लेखेको छ, अब तिमीहरू ख्रिस्टको शरीर हौ। एफिसी 5 पनि पढौं, एफिसी 5 साँचो विश्वासीहरूलाई साँचो मण्डलीलाई ख्रिस्टको शरीर भनिएको छ। एफिसी 5:30 अझ यसरी बताइएको छ, किनकि हामी उहाँकै शरीरका उहाँकै मासुका र उहाँकै हड्डीहरूका अङ्ग हौ। मण्डली ख्रिस्टको अभिन्न अङ्ग हो, उहाँ त शरीर हो भनेको छ। अब यो शरीरको शिर को हुनुहुन्छ त, अब कलसीको 1 अध्यायमा जाउँ। कलसीको 1 अध्याय अनि 18 पदमा लेखिएको छ, अनि उहाँ शरीर अर्थात् मण्डलीका शिर हुनुहुन्छ जो सुरु अर्थात् मरेकाहरूबाट भ्युतानेहरूमा जेठ हुनुहुन्छ र सबै कुराहरूमा उहाँलाई नै पहिलो स्थान दियोस्। त्यसैले यो शरीरको शिर चाहिँ को हुनुहुन्छ, प्रभु यीशु ख्रीष्ट। अनि जुन कुरा चाहिँ 13 पददेखि पढ्दै ल्यायौँ भने त्यो बुझ्दछौँ, जो मर्नुभयो र बौडी उठ्नुभयो यीशु ख्रीष्ट नै मण्डलीको शिर हुनुहुन्छ, शरीरको शिर हुनुहुन्छ। अब एकछिन यो शरीरको विचार गरौँ, हाम्रो शरीरको विचार, हाम्रो शरीरलाई हाम्रो शरीरको अङ्गहरूलाई निर्देशन अथवा हाम्रो हातहरूलाई शिरले आदेश दिन्छ कि हाम्रो हातले शिरलाई आदेश दिन्छ, शिरले हातलाई आदेश दिन्छ। त्यस्तै गरी हामीले हामी विश्वासीहरू शरीर हौ र प्रभु चाहिँ शिर हुनुहुन्छ भने आदेश दिनुपर्ने चाहिँ प्रभुले, उहाँले आदेश दिनुहुन्छ। तर कसरी आदेश दिनुहुन्छ, उहाँको आदेशहरू के लिखित रूपमा छन्, बाइबल नै उहाँको आदेशहरूले भरिएको पुस्तक हो जहाँ भनेको छ सबै पवित्र शास्त्र परमेश्वरको प्रेरणाद्वारा दिइएको हो, दोस्रो तिमीथी तिनको स्वरमा र अनि उहाँ शिर हुनुभएकोले मण्डलीमा पहिलो स्थान प्रमुख स्थान चाहिँ उहाँलाई दिनुहुन्छ। मान्छेलाई होइन, प्रभु येशु ख्रिस्टलाई, उहाँलाई देख्दैनौ तर हामीले जहिले पनि यो याद गर्नुपर्छ, उहाँ मण्डलीको शिर हुन्छ। अब ख्रिस्टका कतिवटा शरीरहरू छन्? एक्चुअली एफसी चारको चार हुन्छ, एफसी चारको चार। ख्रिस्टका कतिवटा शरीरहरू छन्? एफसी चारको चारमा प्रश्न लेखेको छ, एउटै शरीर छ भनेको छ। अब एकछिन यो विचार पनि गरौँ। प्रभु येशु ख्रीष्ट क्रुसमा मर्नु भएर, गाडिनु भएर, बौरी उठ्नु भएपछि 40 दिनपछि उहाँ स्वर्ग उचालेर जानुभयो भनेपछि येशु ख्रीष्टको जुन भौतिक शरीर चिहानबाट निस्केर आयो, जुन येशु ख्रीष्टको भौतिक शरीरलाई चेलाहरूले छुन सके, देख्न सके 40 दिनसम्म, त्यो शरीर आज कहाँ छ? माथि स्वर्गमा छ, त्यो पिताको दाहिने हातमा भौतिक शरीरमै स्वर्गमा हुनुहुन्छ। त्यही शरीरमै फेरि आउँदै हुनुहुन्छ, जसरी उहाँ तिमीहरूको बिचबाट माथि लगिनु भयो, यही यीशु नै यही प्रकारले आउनुहुनेछ भनेर प्रेरित 1:11 लेखेको छ। तर अर्को सत्यता के हो भने, विश्वासी जनहरू मिलेर बनेको ख्रीष्टको पनि शरीर छ, जो चाहिँ आज पृथ्वीमै छ। अनि त्यसैले येशु ख्रीष्टको बौरी उठी गइसक्नु भएको शरीर स्वर्गमा छ, तर विश्वासीहरू मिलेर बनेको पनि शरीर छ, त्यो चाहिँ विश्वासी हामी मण्डली, साँचो मण्डली, अनि त्यो चाहिँ पृथ्वीमै छ। अनि यो पृथ्वीमा भएको शरीरले चाहिँ के गर्नुपर्छ भने, के काम हो भने, स्वर्गमा हुनुभएको नरेखिने प्रभु येशु ख्रीष्टलाई यो संसारमा प्रकट गर्नु। यो विश्वासीहरूद्वारा नै त प्रकट हुन्छ। अब त्यसैले एफसी चारको चारमा चाहिँ उल्लेख गरेको एउटै शरीर छ भनेको चाहिँ उहाँको स्वर्गमा भएको शरीरको कुरा गरेको होइन, तर हामी विश्वासीहरू साँचो मण्डलीको कुरा गरेको। अनि 5 पदमा पनि हेरौँ त, मण्डलीमा कतिवटा शिर अथवा कतिवटा प्रभुहरू छन्? 5 पदमा भनेको छ, एउटै प्रभु, उहाँको नाम येशु ख्रीष्ट। त्यसैले मण्डलीका कतिवटा शिरहरू हुन्छन्? एउटै मात्र। मत्ती 16मा एकचोटि पल्टाउँ, पछि यहाँ फेरि फर्किआउनेछौ, तर अहिले मत्ती 16मा पल्टाउँ। अनि यहाँ 18 पदमा ख्रीष्टले म के बनाउने छु भनेर भन्नुभएको छ, मत्ती 16:18, अनि म पनि तिमीलाई भन्दछु, तिमी पत्रु छौ र यस चट्टानमाथि म आफ्नो मण्डली बनाउनेछु भन्नुभएको छ। म आफ्नो मण्डली बनाउनेछु। हामीले अघि एफसी 1:23 पनि हेर्यौँ, मण्डली चाहिँ कसको शरीर रे? ख्रीष्टको शरीर। मण्डली चाहिँ कसको मण्डली रे? प्रभुले भन्नुभएको छ, म आफ्नो मण्डली, त्यसै ख्रीष्टको मण्डली। प्रभु येशूले के भन्दै हुनुहुन्छ, यो मेरो मण्डली। तर एउटा मान्छेले, चाहे एउटा पास्टरले, एल्डरले, डिकनले अथवा कसैले, मेरो मण्डली, अनि मेरो मण्डलीमा चाहिँ यस्तो, अनि मेरो मण्डली चाहिँ यो हो, त्यसो भन्न खास ठिक होइन, त्यो सत्य पनि होइन, उचित पनि होइन। परमेश्वरको मण्डली, ख्रीष्टको मण्डली, परमेश्वरको वचनलाई साँच्चै नै बुझ्नेहरूले भन्नेछन् यो ख्रीष्टको मण्डली हो। अब कुनै पनि एउटा व्यक्ति साँचो मण्डलीको सदस्य कसरी बन्दछ? कुनै व्यक्ति ख्रीष्टको शरीरको अङ्ग कसरी बन्दछ भन्नु, र ख्रीष्टको मण्डलीको सदस्य कसरी बन्दछ भन्नु, एउटै कुरा। अब यसको जवाब चाहिँ हामी एफिसी 4:5 कसरी एउटा व्यक्ति ख्रीष्टको शरीरको अङ्ग बनाइन्छ, ख्रीष्टको मण्डलीको सदस्य बनाइन्छ वास्तविक रूपमा है वास्तविक रूपमा एफसी 4:5 हामी एउटा वाक्यांश पाउँछौ अनि त्यहाँ चाहिँ के लेखेको छ भने एउटै बप्तिस्मा भनेर बीचमा अथवा 5 आखिरी पद आखिरी भागमा उल्लेख छ एउटै प्रभु एउटै विश्वास एउटै बप्तिस्मा अब यो चाहिँ पानीको बप्तिस्माको कुरा गरेको होइन किनभने एकचोटि यहाँ 3-6 हामीले पढ्यौँ भने के पाउँछ भने यो 3-4-5-6 पदहरू एफसी 4 यो सबै पदहरूले चाहिँ सबै साँचो विश्वासीहरूलाई समेटेको छ हरेक साँचो विश्वासीको जीवनमा अथवा विश्वासीको निम्ति यी सत्य छ अनि यो बप्तिस्मा भन्ने कुरा पनि सत्य हुन्छ उसको लागि किनभने यहाँ लेखेको छ 3 मेलमिलापको बन्धनमा आत्माको एकता कायम राख्ने प्रयत्न गर एउटै शरीर छ एउटै आत्मा जसरी तिमीहरू पनि तिमीहरूको बोलावटको एउटै आशामा बोलाइएका छौ एउटै प्रभु एउटै विश्वास एउटै बप्तिस्मा सबैका एउटै परमेश्वर र पिता हुनुहुन्छ जो सबैमाथि सबैद्वारा र तिमीहरू सबैमा हुनुहुन्छ सबै साँचो विश्वासीमा यो साँचो छ यी सबै कुराहरू भनेपछि एउटै बप्तिस्मा भन्ने कुरा पनि जो यहाँ बीचमा पाइन्छ त्यो पनि प्रत्येक साँचो विश्वासीको लागि सत्य भइसकेको कुरा तर प्रश्न गरौँ अब हामी चाहिँ पानीको बप्तिस्माको एकचोटि विचार गर्न लाग्छौँ किनभने कोही कोहीले भन्छ यो चाहिँ पानीको बप्तिस्मा हो भन्छ तर हो कि होइन जाँचौँ यो पानीको बप्तिस्मा कुरा गरेको हुन सक्छ र त्यसो भए यसरी जाँचौँ एउटा प्रश्न गरौँ के सबै विश्वासीहरूले पानीको बप्तिस्मा पाइसकेका छन् के सबै विश्वासीहरूले पानीको बप्तिस्मा पाइसकेका छन् पाइसकेको छैन जस्तो कि मैले एक दिन प्रभु येशु ख्रीष्टमा विश्वास गरेँ अनि विश्वास गरेको दिन म परमेश्वरको सन्तान भने मैले मुक्ति पाएँ भोलिपल्ट म मरेको भए म स्वर्ग जान्थेँ किनभने येशु ख्रीष्टको रगतले मलाई छुटकारा दिनुभएको हो म उहाँको सन्तान भनेको पानीको बप्तिस्मा लिन पाएँ त पाएन भनेपछि विश्वास गर्ने बित्तिकै बप्तिस्मा त लिँदैन नि त होइन मैले झन्डै 1 मात्र बप्तिस्मा लिएँ विश्वास गरेको भनेपछि त्यो 1 चाहिँ म के ख्रिस्टको साँचो मण्डलीको सदस्य थिइनँ त थिइनँ के उहाँको शरीरको म अङ्ग थिएन थिएन त्यसैले यो पानीको बप्तिस्माको कुरा गरेको होइन किनभने मैले पानीको बप्तिस्मा त थुप्रै विश्वासी अहिले नै होला छन् पनि जसले हिजो विश्वास गरे 2 अगाडि विश्वास गरे उनीहरूले लिन पाएको छैन उनीहरू पर्खिरहेका छन् कसैलाई चाहिँ के अरे अब त्यो बप्तिस्मा दिने समयलाई पर्खाएको छन् कोही कोहीले अझ राम्रोसँग बुझेको छ कि छैन भनेर थाहा हुनको लागि इत्यादि अनि त्यसैले पानीको बप्तिस्मा त हरेक विश्वासी लिएको हुँदैन तर यो बप्तिस्मा एउटै बप्तिस्मा भने चाहिँ सबै विश्वासीहरूको लागि साझा एउटै भनेपछि भइसकेको छ भने चाहिँ त्यसो भए यो बप्तिस्मा कस्तो बप्तिस्मा हो जुन पानीको बप्तिस्मा होइन भन्ने देखिन्छ के को बप्तिस्मा हो अब हामी के देख्छौँ भने यो एउटै बप्तिस्मा भन्ने चाहिँ पवित्र आत्माको बप्तिस्मालाई नै जनाएको हुनुपर्छ भनी हामी बुझ्छौँ कहाँबाट बुझ्छौँ किनभने बाइबलको खण्डहरू छन् एउटा खण्डमा हामी पल्टाउनेछौँ जहाँ चाहिँ प्रष्टै बताएको छ कि सबै विश्वासीहरूले एउटा बप्तिस्मा चाहिँ पाइसकेको हुन्छ त्यो चाहिँ 1 Corinthians 12 छ 1 Corinthians 12 सबै विश्वासीहरूले पाइसकेको बप्तिस्मा यहाँ उल्लेख छ जो चाहिँ पानीको बप्तिस्मा होइन हरेक विश्वासीमा पुरा भइसकेको यो बप्तिस्माको उल्लेख अब हामी पढौँ 1 Corinthians 12:13 किनकि चाहे हामी यहुदी हौ चाहे ग्रिक चाहे हामी कमारा हौ चाहे स्वतन्त्र हामी सबै एउटै आत्माद्वारा एउटै शरीरभित्र बप्तिस्मा भयौं र सबैलाई एउटै आत्माभित्र दिउन दियौ। कति स्पष्ट छ, चाहे हामी कमरा चाहे हामी स्वतन्त्र, जोसुकै जुनसुकै विश्वास, हामी एउटै कोद्वारा भनेको छ, आत्माद्वारा पानीद्वारा भनेको छ, छैन आत्माद्वारा, अनि एउटै शरीरभित्र पानीभित्र बप्तिस्मा होइन शरीरभित्र बप्तिस्मा हुनेछौ भनेको छ कि भयौ भनेछ, के भन्छ, हुनेछौ कि भयौ, भयौ भनेपछि हरेक विश्वासीले पाइसक्यो। पानीको बप्तिस्मा त सायद भाइ बहिनी मध्ये पनि होला जसले विश्वास गरेको छ र सोच्दैछ म भोलि पर्सि बप्तिस्मा हुनेछु पानीमा, तर त्यो त भविष्यमा भइसकेको छ नि। तर यदि तपाईँ साँचो विश्वासी हुनुहुन्छ भने तपाईँले के भन्न सक्नुहुन्छ नि, यो पद अनुसार परमेश्वरको आत्माद्वारा एउटै शरीरभित्र चाहिँ म बप्तिस्मा भइसकेँ, भयो भन्छ हरेक भने, चाहे योगी चाहे ग्रीक चाहे कमाना चाहे स्वतन्त्र, हामी सानो शब्द छ सबै भनेछ, सबै एउटै आत्माद्वारा एउटै शरीरभित्र, त्यसैले उता भनेको छ यसलाई एउटै बप्तिस्मा, सबै विश्वासीहरू जीवनमा यो सत्य छ। त्यसले अब यहाँबाट के बुझ्यौँ, एक ख्रिस्टको शरीरभित्र कतिजना बप्तिस्मा, ख्रिस्टको शरीरभित्र कतिजना विश्वासीहरू बप्तिस्मा भइसकेका छन्, सबै, त्यसैले यो बप्तिस्मा कुन बेला भएको हुनुपर्छ, पानीको बप्तिस्मा लिँदाखेरि कि ख्रिस्टलाई आफ्नो व्यक्तिगत मुक्तिदाता र प्रभु हुनुहुन्छ भने भरोसा गर्दाखेरि, प्रभुलाई भरोसा गर्दाखेरि पानीको बप्तिस्मा लिँदाखेरिको कुरा होइन, अनि यो चाहिँ यहाँ मण्डली भवनमा अगाडि आएर चाहिँ आफ्नो नाम त्यहाँ मण्डलीको सदस्यताको सूचीमा लेख्दाखेरिको कुरा पनि गरेको होइन, त्यो पनि पछि हो, त्यो त सामूहिक रूपमा सार्वजनिक रूपमा सदस्य हो भनेर स्वीकार गरिने, सबैको हो भनेर चाहिँ स्वीकार गरिनेको लागि हो, तर यसको कुरा अथवा त्यसको कुरा यसले गरेको होइन, किनभने त्यो पनि सबै विश्वासीको जीवनमा भइसकेको हुँदैन। अनि अर्को कुरा त कतिपटक साँचो गरी मुक्ति नपाएको व्यक्ति पनि, अब सबैले मुक्ति पाएकै जस्तो लाग्ला, उसले सबै ठिक जवाब दिएला, बप्तिस्मा लिएला, अनि म सदस्य हुन चाहन्छु भन्ला, अनि सदस्य पनि बन्ला, तर उस मुक्ति नपाएको पनि हुनसक्छ। प्रभु येशूकै बाह्र चेलामध्ये एक युदा इस्करियोती मुक्ति कहिले पाएथे, ऊ प्रेरित थियो। त्यसैले यो चाहिँ जुन दिन हामीले मुक्ति पायौँ, जुन दिन हामीले अरू कुनै माथि कसै माथि नभइकन केवल ख्रिस्टलाई उहाँ मेरो व्यक्तिगत मुक्तिदाता र प्रभु हुनुहुन्छ भनेर विश्वास गरेकै दिनमा हामी परमेश्वरको पवित्र आत्माद्वारा ख्रिस्ट येशूको शरीरभित्र वास्तविक रूपमा हामी अङ्ग बनाइ, अभिन्न अङ्ग, अनि उहाँले भन्नुहुन्छ यो मेरो हाडको हाड, यो मेरो मासुको मासु हो। अब हामी यो महत्वपूर्ण सत्यतालाई चाहिँ म फेरि केही छोटकरीमा दोहोऱ्याउँछु। एक, हामीले सिक्यौं कि मण्डली ख्रिस्टको के हो, शरीर हो है, एफसीएको 22-23 सिक्यौं, अनि प्रत्येक विश्वासी जन ख्रिस्टको शरीरको एक अङ्ग हो, सदस्य हो भन्ने पनि भन्न सकिन्छ, फेरि सदस्य भन्न सक्छ, त्यो कागजमा नाम लेखा सकि छैन नसोच्नु, सदस्य भन्नु वास्तविक रूपमा ख्रिस्टको अङ्ग हुनु, उहाँको शरीरको मुक्ति पाएको व्यक्ति हुनु, अनि प्रत्येक विश्वासी जन ख्रिस्टको मण्डलीको एक सदस्य हो, अनि पानीको बप्तिस्मा चाहिँ आत्माको बप्तिस्माको बराबर हो कि होइन, होइन, पानीको बप्तिस्मा महत्वपूर्ण कुरा हो, तर त्यो चाहिँ विश्वास गरेको केही समयपछि सार्वजनिक गवाईको निम्ति प्रभुको महान आज्ञा अनुसार हामी गर्छौं, तर पवित्र आत्माले हामीलाई ख्रिस्टको शरीरको अङ्ग वास्तविक रूपमा बनाइने चाहिँ मुक्ति पाएकै क्षणमा, पानीको बप्तिस्मा नलिए पनि हामी साँचो विश्वासी हौ भने ख्रिस्टका शरीरको अङ्ग हो, तर यदि हामी मुक्ति पाएको छैनौँ भने पानीको बप्तिस्माले केही फाइदा छैन, हामी खास ख्रिस्टको शरीरको अङ्ग होइन, खास मण्डलीको सदस्य होइन, कागजमा भए पनि त्यसले केही पनि फाइदा दिँदैन। अनि पहिलो कोरिन्थी 12 को 13 पदले चाहिँ कुन चाहिँ बप्तिस्माको कुरा गर्छ? पानीको बप्तिस्मा कि आत्माको बप्तिस्मा? आत्माको बप्तिस्मा, ठीक। अनि एफिसी 4 को 5 मा जहाँ एउटै बप्तिस्मा भनेको छ, त्यसले चाहिँ कुन चाहिँ बप्तिस्माको कुरा गर्छ? आत्माको बप्तिस्मा कि पानीको बप्तिस्मा? आत्माको बप्तिस्मा, ठीक। के प्रत्येक विश्वासी जनले पानीको बप्तिस्मा पाइसकेको हुन्छ? हुँदैन। तर के प्रत्येक विश्वासीले आत्माको बप्तिस्मा पाइसकेको हुन्छ? प्रत्येक विश्वासीले आत्माको बप्तिस्मा पाइसकेका हुन्छ, हुन्छ है? किनभने पहिलो कोरिन्थी 12:13 त्यही बताउँछ, हामी सबै एउटै आत्माद्वारा एउटै शरीरभित्र बप्तिस्मा भयौँ, भइसक्यौँ। आत्माको बप्तिस्मा चाहिँ के हो? परमेश्वरको एक कार्य हो जसमा एक व्यक्तिले उसले प्रभु येशू ख्रीष्टमा विश्वास गरेकै छन्, ख्रीष्टको शरीरमा डुबाइन्छ, ख्रीष्टको शरीरमा जाविन्छ, ठिक हो यो? ठिक हो। पानीको बप्तिस्माले हाम्रो सबै पापहरूबाट मुक्त पार्न सक्छ? पानीको बप्तिस्मा लिएपछि हाम्रो सबै पापहरू मुक्त हुने हो? होइन, येशूले हाम्रो पापहरूबाट मुक्त गर्ने हो। तिमीहरूले अगर तिमीले उनको नाम येशू राख्नु, किनकि उहाँले आफ्ना जनहरूलाई उनीहरूका पापहरूबाट मुक्त गर्नुहुन्छ। येशूले गर्ने हो, बप्तिस्माले होइन, पापहरू छैन। अब यदि एउटा व्यक्ति ख्रीष्टको मण्डलीको साँचो अङ्ग भइसकेको छ, विश्वास गरेको दिन परमेश्वरको पवित्र आत्माले उसलाई ख्रीष्टको मण्डलीको अङ्ग सदस्य बनाइसकेको छ भने, त्यो व्यक्ति त्यो अङ्गबाट फेरि काटिन छुट्टिन सम्भव छ होला? सम्भव छ? छैन। त्यसैले अब यदि सम्भव भएको भए त्यसले मुक्ति गुमाउँछ। भनेपछि हामीले पाएको मुक्ति गुमाउनको लागि चाहिँ जुन परमेश्वरले हामीलाई ख्रीष्टको शरीरको अङ्ग बनाइसक्नु भयो त्यो अङ्गलाई नै काटेर फाल्नुपर्छ। तर प्रभु येशूले त के भन्नुभएको छ? एकचोटि युहन्ना 6:37 हेरौँ। युहन्ना 6:37 एउटा व्यक्ति जसले साँचो गरी ख्रीष्ट येशूमा विश्वास गर्दछ, ऊ त्यही दिन नै आत्माद्वारा शरीरभित्र परमेश्वरको ख्रीष्ट पुत्र ख्रीष्टभित्र उहाँको शरीरभित्र गाभिन्छ, सदस्य बन्छ। अनि हामी येशू ख्रीष्टको शरीरको अङ्ग हौ भने के उहाँले हामीलाई कहिले अफाल्नुहुन्छ, हामीलाई काटेर फ्याँकिदिनुहुन्छ? यहाँ 37 पदमा भनेको छ, पिताले मलाई जतिजना दिनुहुन्छ ती सबै म कहाँ आउनेछन्, अनि जो म कहाँ आउँछ उसलाई म कुनै रीतिले अफाल्ने छैन। त्यसैले हामी साँचो गरी ख्रीष्टको शरीरको अङ्ग बनेका छौँ भने हामी कहिले पनि अफालिने छैनौँ, अर्थात् कहिले पनि उहाँको शरीरबाट हामी निष्कासन गरिने छैनौँ, कहिले पनि हामी साँचो मण्डलीबाट हामी वञ्चित हुने छौँ। ख्रीष्टले आफ्नो जनहरूलाई, कहिलेकाहीँ विश्वासीहरू अनज्ञाकारी हुन्छ, प्रभुले भनेको कुराको विपरीत पाप गर्न पुग्छ, अनि त्यस्तो बेलामा के प्रभुले यसो भन्नुहुन्छ? तिमीहरू अबदेखि उसो मेरो शरीरका अङ्गहरू होइन, अबदेखि तिमीहरूलाई मेरो मण्डली भन्नाले उहाँको शरीरबाट म निष्कासन गर्छु भनेर कहिले भन्नुहुन्छ? भन्नुहुन्न। बरु उहाँले के गर्नुहुन्छ? ताडना चाहिँ दिनुहुन्छ, हामीलाई सुधार्न चाहिन्छ, तर कहिले पनि निष्कासन गर्नु। त्यसैले यसबाट के बुझ्छ भने ख्रीष्टको शरीरभित्र बप्तिस्मा भइसकेको व्यक्ति कहिले पनि त्यो शरीरबाट निष्कासित हुनु असम्भव छ। त्यसैले हामी के निष्कर्षमा पुग्छौँ? एउटा साँचो विश्वासी ख्रीष्टमा अनन्तसम्म सुरक्षित छ, किनकि ऊ ख्रीष्टको शरीरको अङ्ग हो। हामी हेरेको विषय यही। अब हामी अर्को बुदामा जानेछौँ। एउटा साँचो विश्वासी, यो 9 बुदा हो, एउटा साँचो विश्वासी ख्रीष्टमा अनन्तसम्म सुरक्षित छ, किनकि परमेश्वरको अनन्तसम्म रहने प्रेमदेखि उसलाई कुनै कुराले छुटाउन सक्दैन। रोमी 8:35 हेरौँ त। अब रोमी 8:35, अब एउटा नयाँ बुदामा जाँदैछौँ। हामीले हेर्दैछौ कसरी साँचो गरी मुक्ति पाएको एउटा विश्वासी कहिले पनि मुक्ति गुमाउन सक्दैन, ऊ अनन्तको लागि सुरक्षित छ। यसलाई चाहिँ के भनिन्छ? विश्वासीको अनन्त सुरक्षा। अनि यहाँ रोमी 8:35 पढ्छौ, कसले हामीलाई ख्रीष्टको प्रेमदेखि अलग पार्ला? यसको जवाब के होला? कसले हामीलाई ख्रीष्टको प्रेमदेखि अलग पार्ला? कोही पनि छैन यसको जवाब। अनि यहाँ विभिन्न उम्मेद्वारहरू, विभिन्न सम्भवतः यी कुराहरूले अलग पार्लान् कि भनेर सूची दिएको छ। के संकष्टले? संकष्टले ख्रीष्टको प्रेमदेखि मलाई अलग पार्न सक्दैन, वा क्लेशले, वा सतावटले, वा अनिकालले, केही खान नपाए, के नाङ्गो अवस्थाले लगाउने केही छ, वा खतराले, वा तरवारले टाउकी काटेका, के ख्रीष्टको प्रेमदेखि एउटा साँचो विश्वासीलाई अलग पार्न सक्छ? सक्दैन। यहाँ लेखिएको छ 36 अब पढ्नेछौ, जस्तो लेखिएको छ, तपाईँका निम्ति हामी दिनभरि मारिदछौ, हामी काटिने भेडाहरू चाहिँ गनिदछौ। यहाँबाट के बुझ्छौ भने परमेश्वरले हामीलाई एउटा सजिलो जीवनको प्रतिज्ञा गर्नुभएको छ। क्रिस्चियनहरूलाई तिमीहरूको जीवन अब सजिलो हुनेछ भन्नुभएको छ नि, यहाँ त भन्नुभएको छ हामी दिनभरि मारिदछौ, काटिने भेडाहरू चाहिँ गनिदछौ। किन? किनभने हामी प्रभु यीशु कहाँ र प्रभु यीशुलाई चाहिँ संसारले प्रेम गर्दैन, र प्रभु यीशुको भएको कारण हामीलाई सतावट हुन्छ, उहाँलाई क्रुसमा टाँग्यो, अनि हामीलाई उहाँको चेला भएको हुनाले हामीलाई पनि घृणा गर्छ। तर यी सब भए तापनि हामी उहाँको प्रेमबाट अलग हुँदैन भनेछ। अनि पावलले यी सब कुरा भोगे, जुन पावलले यो लेख्दैछन्, तरै पनि उसले भन्छ मलाई ख्रीष्टको प्रेमदेखि कुनै कुराले अलग पार्न सक्दैन। अनि यी सब संकष्टहरूको बीचमा पनि के एउटा विश्वासी विजयी भइकन यी सब समस्याहरूमा पनि एउटा विजयी बन्दै जिउन सक्छ? सक्छ। 37 लेखेको छ, तर भनेछ यी सबै कुराहरूमा, कुन कुराहरूमा? त्यही संकष्ट, क्लेश, सतावट, अनिकाल, नाङ्गो अवस्था, खतरा, तरवार, यी सब अवस्थाहरूमा, यी सबै कुराहरूमा हामी उहाँद्वारा जसले हामीलाई प्रेम गर्नुभयो विजेताहरू भन्दा पनि बढी छौ। संसारमा ठूला ठूला विजेताहरू निस्के, अलेक्जेन्डर द ग्रेट, नेपोलियन, नबुकदनेज्जर, यी ठूला ठूला विजेताहरू, ठूला ठूला राज्यहरू जिते उनीहरूले आफ्नो हातमा ल्याए। तर यहाँ के भनेको छ भने हामी विश्वासीहरू छौँ ती ठूला ठूला विजेताहरू भन्दा पनि बढी छौँ, किनभने हामी त संकष्टमा, क्लेशमा, सतावट, अनिकाल, नाङ्गो अवस्था, तरवार, खतरा सबैमा हामी चाहिँ हामीलाई प्रेम गर्नुहुने प्रभु यीशु ख्रीष्टद्वारा विजयी हुन्छ। ती सब कुराहरूमा पनि हामी उहाँको प्रेमबाट अलग हुँदैन, हामीलाई नष्ट हुने ठाउँमा पुर्याउँदैन यी कुराहरू, हामीलाई परमेश्वरको अनन्त राज्यबाट अलग पार्न सक्दैन। ती ठूला ठूला राज्य जित्नेहरू त उनीहरू पनि ठूलो खतरा गर्दै जान्छन्, तर एक न एक समयमा उनीहरू मारिन्छ, नष्ट हुन्छ, उनीहरूको राज्य अर्कोको हातमा जान्छ। त्यसैले अलेक्जेन्डर द ग्रेटको राज्य अहिले कता गयो, कता गयो, चकनाचुर भइसक्यो, विभाजित भइसक्यो, नेपोलियनको पनि कहाँ कहाँ। तर हामी चाहिँ परमेश्वरको राज्यमा अवश्य प्रवेश पाउनेछ, कुनै कुराले हामीलाई अलग पार्न सक्दैन उहाँको प्रेममा। अनि त्यसैले यहाँ 38 अब पावलले भन्छ, किनकि मलाई पूरा निश्चयता भएको छ। पावललाई पूरा निश्चयता थियो कि न मृत्युले, न जीवनले, न स्वर्गदूतहरूले, न प्रधानताहरूले, न अधिकारीहरूले, न अहिलेका कुराहरूले, न पछि आउने कुराहरूले, न उचाइले, न गहिराईले, न अरू कुनै सृष्टिले नै हामीलाई हाम्रा प्रभु यीशु ख्रीष्टमा भएको परमेश्वरको प्रेमदेखि अलग पार्न सक्नेछ। पावल निर्धक्क थियो, उसलाई कत्तिको निश्चयता थियो अड्तिस अध्याय के अरे पदको सुरुमा हेर्नुहोस् त कतिको निश्चय थियो, आधा निश्चयता थियो उसलाई, अलिअलि ठिक पुरा निश्चयता, परमेश्वरले यही चाहन्छ एउटा साँचो विश्वासीलाई पुरा निश्चयता भएको। कसरी हामीलाई निश्चयता हुन्छ? किनभने परमेश्वरको प्रतिज्ञा छ कि उहाँको प्रेमबाट हामीलाई कुनै कुराले अलग पार्न सक्दैन, त्यसो भए हामीलाई पुरा निश्चयता हुन्छ। परमेश्वरको वचनबाट यी कुराहरू जान्दछौँ, यो नजानन्जेल चाहिँ हामीलाई निश्चयता नहुन सक्छ साँचो विश्वासी भएर पनि। अब एउटा अन्तिम बुदा हेरेर आजलाई अन्त गर्नेछौँ। दशौं बुदामा जाउँ, अर्को नयाँ बुदा अर्थात् थप कारण किन हामी साँचो विश्वासी ख्रिस्टमानन्दसम्म सुरक्षित छ। एउटा साँचो विश्वासी ख्रिस्टमानन्दसम्म सुरक्षित छ किनकि परमेश्वर उसको पक्षमा हुनुहुन्छ, विरुद्धमा होइन। हरेक साँचो विश्वासीको पक्षमा प्रभु हुनुहुन्छ, विरुद्धमा होइन। कति राम्रो छ जसले एकदम आशिषपूर्ण। अब हामी रुमी 8:31 नजिकै छौँ, पल्टाउँ। 31 पदमा एउटा प्रश्न सोधिएको छ अनि यसको जवाब के होला तपाईँहरू विचार गर्नुहोस् त। यहाँ प्रश्न के गरिएको छ भने 31 पदमा, तब हामी यी कुराहरूको विषयमा के भनौँ त, परमेश्वर हाम्रो पक्षमा हुनुहुन्छ भने को हाम्रो विरोधमा हुन सक्ला। परमेश्वर नै मेरो पक्षमा हाम्रो पक्षमा छ भने को विरोधमा भए हुन सक्ला, कोही सक्ला सक्दैन। विरोधमा भए पनि उ त अब बेकारमा विरोधमा हुन्छ, किनभने परमेश्वर भन्दा ऊ महान छैन, परमेश्वर जत्तिकै कोही पनि छैन, परमेश्वर हाम्रो पक्षमा हुन्छ। त्यसैले 32-34 पदहरूमा यहाँ के लेखिएको छ भने परमेश्वर चाहिँ हाम्रो विरुद्धमा होइन तर हाम्रो पक्षमा हुनुहुन्छ भने प्रमाणित गर्न गरिएको छ। 32 पद, उहाँले आफ्नै पुत्रलाई पनि बाँकी राख्नु भयो तर हामी सबका निम्ति उहाँलाई अर्पिदिनु भयो। त कसरी उहाँले उहाँको साथमा सबै कुराहरू पनि हामीलाई सित्तमा दिनुहुने छैन र? परमेश्वरका चुनिएकाहरूको विरोधमा कसले दोष लाउला? धर्मी ठहराउनु हुने त परमेश्वर हुनुहुन्छ, दण्डको आज्ञा दिने को हो? मर्नु हुने त ख्रिस्ट हुनुहुन्छ, तर झन बौराइनु पनि भएको छ, जो परमेश्वरको दाहिने हातपट्टि पनि हुनुहुन्छ, जसले हाम्रा निम्ति अन्तर्विन्ती पनि गर्नुहुन्छ। यहाँ यो प्रश्न साथ जवाफहरू दिएको छ, विश्वासको विरोधमा को उठला? अब परमेश्वरले त अवश्य पनि विरोधमा उठ्नुहुन्न साँचो विश्वासीको विरुद्धमा, किनभने उसको निम्ति त आफ्नै पुत्र पनि दिनुभयो। अनि कसले दोष लाउला? अब परमेश्वरले नै हामीलाई धर्मी ठहराइसक्नु भयो ख्रिस्टमा, अनि हामीलाई कसले ल तिमी नरकको आगोमा जानुपर्छ भनेर कसले हामीलाई दण्डको आज्ञा दिएला? जब यीशु ख्रिस्ट नै तिम्रो नरकको दण्ड म क्रुसमा भोग्छु भनेर मरिसक्नु भयो र भोडी पनि उठिसक्नु भयो, त्यति मात्र होइन स्वर्गमा गएर अहिले हाम्रो निम्ति अन्तर्विन्ती गर्दै हुनुहुन्छ, पितासँग हाम्रो निम्ति प्रार्थना गरिरहनु भएको छ, हामीलाई निरन्तर रक्षा गरिरहनलाई र हाम्रो जीवनलाई उहाँको रूपमा बदल्दै लाग्नलाई। त्यसैले हामी यी सत्यताहरूबाट बुझ्छौँ कि परमेश्वर हाम्रो पक्षमा हुनुहुन्छ, विरोधमा होइन। भजन संग्रह 27 पल्टाउँ, पुरा नियम भजन संग्रह 27। यहाँ एक पदमा लेखेको छ, परम प्रभु मेरो ज्योति र मेरो मुक्ति हुनुहुन्छ, मैले कसको भय मान्नु? परम प्रभु नै मेरो जीवनको किल्ला हुनुहुन्छ, कोसँग म भयभीत हुनु? कोही पनि छैन। परमेश्वर नै मेरो ज्योति, मेरो मुक्ति, परम प्रभु नै मेरो जीवनको किल्ला हुनुहुन्छ भने अब कोसँग म डराउनु पर्छ? पर्दैन कोहीसँग। अनि भजन संग्रह 46 पनि, भजन संग्रह 46:1-2 लेखेको छ, परमेश्वर हाम्रा शरण स्थान र शक्ति हुनुहुन्छ, संकष्टमा सधैँ हाजिर रहने सहायता, यसकारण हामी डराउने छैन, चाहे पृथ्वी उथल पुथल होस् वा पर्वतहरू समुद्रको गर्भमा खसुन्। खैलसम्म त त्यो पनि भएको छैन तर भए पनि हामी डराउनु पर्ने छैन भने छ। भजन संग्रह 118, भजन संग्रह 118 अनि 6 पदमा लेखेको छ, परम प्रभु मेरो साथमा हुनुहुन्छ, म भयभीत हुँदिन, मानिसले मलाई के गर्न सक्छ र? हाम्रो सहायक परम प्रभु हुनुहुन्छ। यशाया 50 को 7 पद लेखिएको छ, म शर्ममा पर्ने छैन किनकि परम प्रभु परमेश्वरले मलाई सहायता गर्नुहुन्छ, यसर्थ मैले मेरो मोहडा दर्शन चमक जस्तै स्थिर पारेको छु र म जान्दछु कि म लाजमा पर्ने छैन। 8 पद, मलाई निर्दोष ठहराउनु हुने मेरो नजिकै हुनुहुन्छ, यसर्थ कसले मेरो विरुद्धमा दोष लाउँछ? हामी मुखामुख परम, मेरो विरोधी को छ त्यसले मेरो सामना गरोस्। परम प्रभु परमेश्वरले मलाई सहायता गर्नुहुन्छ, त्यो को हो जसले मलाई दोषी ठहराउँछ? तिनीहरू सबै लुगा चाहिँ थोत्राउने छन्, किराले तिनीहरूलाई खाइहाल्नेछ। अनि पहिलो योहन्ना 4:4 अन्तमा हामी पढ्नेछौ, विश्वासीहरू भित्र परमेश्वर हुनुभएकोले हामी शैतानको डर मान्नु आवश्यक छैन। हे साना नानीहरू हो, तिमीहरू परमेश्वरका सन्तान हो र तिमीहरूमाथि विजयी भएका छौ, किनभने जो तिमीहरू भित्र हुनुहुन्छ उहाँ चाहिँ संसारमा हुने भन्दा महान हुनुहुन्छ। हामी भित्र हुनुहुने परमेश्वर चाहिँ शैतान, संसारमा हुने शैतान भन्दा महान हुनुहुन्छ। त्यसैले एक साँचो विश्वासी अनन्तसम्म ख्रिस्टमा सुरक्षित छ, किनकि परमेश्वर उसको पक्षमा हुनुहुन्छ, विरुद्धमा होइन। हामी पहिलो पत्रुस 1:5 पदमा अब पल्टाउ, हामी 11 बुदा अध्ययन गर्न लागिरहेको छौ। एउटा साँचो विश्वासी ख्रिस्टमा किन अनन्तसम्म सुरक्षित छ? किनकि ऊ एउटा माफ गर्नुहोस् किनकि ऊ परमेश्वरको शक्तिले सुरक्षित छ। पहिलो पत्रुस 1:5 पहिलो पत्रुस 1:5 लेखिएको छ, अनि तिमीहरू चाहिँ अन्तिम समयमा प्रकट हुनलाई तयार भएको मुक्तिका निम्ति परमेश्वरको शक्तिले विश्वासद्वारा सुरक्षित छौ। यहाँ बताएको छ कि मुक्तिका निम्ति परमेश्वरले परमेश्वरको शक्तिले विश्वासद्वारा सुरक्षित पारिएका छौ, अर्थात् विश्वासीहरू सुरक्षित छन्। सुरक्षित छन् भन्नाले हरेक विश्वासी, हरेक साँचो ख्रिस्टमा बचाइएको व्यक्ति चाहिँ बचाइराखिनेछ। कुनै कुरालाई सुरक्षित राख्नु भनेको त्यसलाई बचाइराख्नु, अर्थात् रक्षा गरिराख्नु। अनि विश्वासीहरूलाई भनिएको छ कि तिमीहरू सुरक्षित छ। अनि यसबाट हामी देख्छौ कि परमेश्वरले चाहिँ पल पलमा, हरेक घडी, हरेक दिन अनि क्षण क्षणमा पनि हामीलाई सुरक्षा दिइराख्नुहुन्छ। एकचोटि बचाएर अनि त्यतिकै छोड्नुहुन्न, तर बचाएपछि बचाइराख्नुहुन्छ। अनि अर्को कुरा के भने, यसबाट यो पनि सिक्छौ, पल पलमा सुरक्षा मात्र हामीलाई मिल्दैन, तर परमेश्वर नै हुनुहुन्छ जसले हामीलाई सुरक्षा दिनुहुन्छ। यो सुरक्षित राख्ने चाहिँ विश्वासीले आफैले आफैलाई सुरक्षित राख्ने भनिएको छैन, तर के भनेको छ भने परमेश्वरले विश्वासीलाई सुरक्षित राख्नुहुन्छ। त्यसैले यो पद अनुसार एउटा विश्वासीले आफ्नै प्रयासले, आफ्नै बलले, आफ्नै असल कामहरूले, आफ्नै विश्वास योग्यताले आफूलाई सुरक्षित राखिनेछ भनिएको छैन, तर परमेश्वरको शक्तिले हामी सुरक्षित राखिनेछौँ भनेको छ। अब हामी यो एउटा शब्द विचार गरौँ, जहाँ भनेको छ हामी परमेश्वरको केले सुरक्षित छौँ, परमेश्वरको केले शक्तिले। पहिलो पत्र 1:5 परमेश्वर कति शक्तिशाली हुनुहुन्छ त, हामी एकपटक प्रकाश 19:6 पदमा हेरौँ। प्रकाश 19:6 परमेश्वरको शक्तिले सुरक्षित राखिएको छ। अब उहाँको शक्ति कतिको छ, कति शक्तिशाली हुनुहुन्छ? यहाँ लेखिएको छ प्रकाश 19:6, अनि मैले ठूलो भीड़को आवाज जस्तै, धेरै पानीको आवाज जस्तै र शक्तिशाली गर्जनहरूको आवाज जस्तै यसो भन्ने आवाज सुने, हालेलुया, किनभने प्रभु सर्वशक्तिमान परमेश्वरले राज्य गर्नुहुन्छ। यहाँ देख्छौं प्रभु चाहिँ सर्वशक्तिमान हुन्छ, यसको अर्थ सबैभन्दा शक्तिशाली परमेश्वर नै हुन्छ। अनि यही परमेश्वरले एउटा विश्वासीलाई सुरक्षित राख्नुहुन्छ। त्यसैले ऊ कतिको सुरक्षित छ होला? पूर्ण रूपमा सुरक्षित हुनुपर्छ, किनभने परमेश्वर सर्वशक्तिमान हुनुहुन्छ। अनि हामी मत्ती 19 अध्यायमा पनि पल्टौँ। मत्ती 19 अध्याय अनि यहाँ प्रभु यीशुले आफ्नो चेलाहरूलाई बताउँदै हुनुहुन्छ एउटा कुरा। मत्ती 19:23, तब यीशुले आफ्ना चेलाहरूलाई भन्नुभयो, म तिमीहरूलाई साँचो भन्दछु, धनी मानिस कठिनसँग स्वर्गको राज्यभित्र पस्नेछ। अनि फेरि म तिमीहरूलाई भन्दछु, धनी मानिसलाई परमेश्वरको राज्यभित्र पस्नुभन्दा ऊँटलाई सियोको नाथीबाट छिरेर जानु सजिलो हुन्छ। उहाँका चेलाहरूले यो कुरा सुनेर यसो भन्दै साह्रै अचम्म माने, तब कसले मुक्ति पाउन सक्छ र? तर यीशुले तिनीहरूलाई हेरेर भन्नुभयो, मानिसहरूका निम्ति यो असम्भव छ, तर परमेश्वरका निम्ति सबै कुराहरू सम्भव छ। एउटा सियोको नाथी एकदम सानो हुन्छ, ऊँट त एउटा ठूलो जनावर, एउटा सानो किरा त पस्न सक्ला तर ऊँट त पस्न सक्दैन। मान्छेलाई पनि आफैले आफूलाई बचाउनु चाहिँ, अनि जो मान्छे आफैमा भरोसा गरिरहेको छ, एउटा धनी मानिस आफ्नै पैसामा उसले भरोसा गर्दैछ, उसले चाहिँ मुक्ति पाउन असम्भव छ। अनि चेलाहरूले भने, ओहो त्यसो भए कसले मुक्ति पाउन सक्छ? प्रभु यीशुले भन्नुभयो, हो मानिसहरूका निम्ति चाहिँ असम्भव छ, जसरी ऊँट चाहिँ सियोको नाथीभित्र पस्नु असम्भव छ, मानिसहरूकै निम्ति आफैले आफूलाई मुक्ति पाउन असम्भव छ, तर परमेश्वरका निम्ति सबै कुराहरू सम्भव छन्। त्यसैले एउटा परमेश्वरले पापी मानिसलाई बचाउन सक्नुहुन्छ, उहाँमा सम्भव छ भन्ने कुरा यहाँ पनि हामी पाउँछौँ। अनि यदि परमेश्वरले हामी पापीलाई बचाउन सक्नुहुन्छ भने के उहाँले हामीलाई बचाइराख्न चाहिँ सक्नुहुन्न होला? सक्नुहुन्छ है। हामीले पहिलो पत्रुस 1:5 त्यही पढ्दैछ कि तिमीहरू हामी विश्वासीहरू परमेश्वरको शक्तिले विश्वासद्वारा सुरक्षित राखिएका छौँ। अनि एउटा गोठालोको भेडाहरू होला अनि हुन्छ, अनि भेडाहरूले आफूलाई सुरक्षित राखिराख्न राख्ने काम गर्छन् कि गोठालोले भेडाहरूलाई सुरक्षा दिने काम गर्छन्? गोठालोले। त्यसले विश्वासीहरूले पनि आफैले आफूलाई सुरक्षित राखिराख्ने काम जिम्मा हाम्रो हो कि प्रभुको? प्रभुको। त्यसैले परमेश्वरको शक्तिले तिमीहरू सुरक्षित राखिएको छौ भनेको छ। अनि यहुन्ना 10 अध्यायमा यो कुरा भाइ फेरि पनि हेरौँ, यहुन्ना 10 अध्याय र 27-28 पदहरूमा यीशु ख्रीष्ट असल गोठालो हुनुहुन्छ, जसले हामी पापीहरूको निम्ति आफ्नो प्राण दिनुभयो, र उहाँको स्वर सुनेर उहाँमाथि विश्वास गर्ने उहाँलाई पछ्याउनेहरूलाई आफ्नो भेडा भन्नुहुन्छ। र यहुन्ना 10:27 लेखेको छ, मेरा भेडाहरूले मेरो स्वर सुन्छन्, अनि म तिनीहरूलाई चिन्छु र तिनीहरूले मलाई पछ्याउँछन्, अनि म तिनीहरूलाई अनन्त जीवन दिन्छु र तिनीहरू कहिले नष्ट हुने छैनन्, न त कसैले तिनीहरूलाई मेरो हातबाट खोसेर लैजान्छ। त्यसैले प्रभु यीशुले आफ्ना भेडाहरूलाई बचाइराख्न सक्नुहुन्छ, कसैले खोसेर लान सक्दैन मेरो हातबाट भन्नुभएको छ। अनि पहिलो पत्रुस 2:25 पल्टाउँ, पहिलो पत्रुस 2:25 हामी मुक्ति पाएकाहरू जो जो हौ हामी चाहिँ यहाँ लेखेको छ हाम्रो विषयमा 25 किनकि तिमीहरू भेडाहरू चाहिँ भड्किरहेका थियौ, तर अब आफ्ना प्राणहरूका गोठाला र अध्यक्षका फर्केर आएका छौ। अनि यहाँ प्रभु यीशु हाम्रो गोठालालाई अध्यक्ष पनि भनेको छ, के हो अध्यक्ष भनेर अनुवाद गरेको शब्द यसको अर्थ चाहिँ हो देखरेख गर्ने जसले चाहिँ देखभाल गर्छ रक्षा गर्छ अनि सुरक्षा गर्छ प्रभु यीशुले चाहिँ हामीलाई नष्ट हुनुबाट बचाइराख्नुहुन्छ विनाशबाट बचाइराख्नुहुन्छ त्यसैले उहाँ चाहिँ के को अध्यक्ष अथवा गोठाला र अध्यक्ष हुनुहुन्छ भने चाहिँ हाम्रो के को 25 पदमा हाम्रो प्राणहरूको अध्यक्ष हाम्रो प्राणलाई चाहिँ रक्षा गरिराख्नुहुन्छ हाम्रो प्राणलाई नष्ट हुनुबाट बचाइराख्नुहुन्छ अध्यक्ष हिब्रु 7 पनि पल्टाउँ हिब्रु 7 अध्याय अनि 25 पदमा परमेश्वर कहाँ आउने एउटै मात्र बाटो छ परमेश्वर कहाँ जाने एउटै मात्र बाटो छ त्यो बाटो चाहिँ यीशु हुनुहुन्छ जसले भन्नुभयो बाटो म हुँ त्यसैले यहाँ लेखिएको छ 7:25 यसै कारण उहाँद्वारा यीशुद्वारा जो जो परमेश्वर कहाँ आउँछन् तिनीहरूलाई पूर्ण रूपले मुक्त गर्न उहाँ सामर्थ्य